यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनैतिक दल र प्रत्यक्षतर्फका उम्मेद्वारहरूले घोषणा पत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाउने क्रम जारी छ। हिजो मात्र राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी र नेपाल मजदूर किसान पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्। तत्काल करारपत्रका नाममा घोषणापत्र सार्वजनिक गरिए पनि विस्तृत घोषणापत्र भने फागुन 7 गते कर्णाली प्रदेशको सुर्खेतबाट सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घोषणा गर्ने स्वतन्त्र पार्टीले जनाएको छ। स्वतन्त्र पार्टीले निर्वाचित भएपछि 5 वर्षमा के गर्ने भनेर नागरिकसँग करार गरेका विषय संक्षिप्त रूपमा हिजो सार्वजनिक गरेको जनाएको छ। पार्टीले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना तथा पारदर्शी शासनको प्रतिबद्धता व्यक्त गरेको छ। भ्रष्टाचार विरोधी महाअभियान सञ्चालन गर्दै नीतिगत, आचरणगत र संस्थागत सुधार मार्फत विश्वासयोग्य राज्य निर्माणको लक्ष्य लिएको स्वतन्त्र पार्टीले जनाएको छ। त्यसै गरी नेपाल मजदूर किसान पार्टीका तर्फबाट जारी घोषणा पत्र अध्यक्ष नारायणमान विजुक्सेले सार्वजनिक गर्नुभयो। भ्रष्टाचारको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीलाई सजाय हुने कानूनी व्यवस्था बनाउन संघर्ष गर्ने लगायतका प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ। सदन जनताका विषयमा छलफल गर्ने थलो बनाउने, दुर्गम क्षेत्रमा रोपवे, केबुलकार र सुरुङ मार्गलाई अवलम्बन गर्नुपर्ने लगायतका विषय नेमकिपाको घोषणा पत्रमा उल्लेख गरिएको छ। त्यसै गरी प्रलोपाको घोषणा पत्र अध्यक्षद्वय दुर्गा शोभ र सन्तोष परियार लगायतले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो। पूर्ण समावेशिता, सामाजिक न्याय र समानता, त्यसै गरी जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता र अग्रगामी परिवर्तनमा आधारित हुने उक्त पार्टीको घोषणा पत्रमा उल्लेख गरिएको छ। पुराना दल वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्याङ्कन गर्न असफल भएको उक्त पार्टीले निष्कर्ष निकालेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले मूलत मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम आफूहरूसँग भएको दावी गरेको छ। त्यसै गरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले घोषणापत्र सार्वजनिक गर्नुभयो। मुलुकको विकासलाई तीव्रता दिन समृद्धिका लागि विकास दशक घोषणा गरी काम गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको छ। उक्त पार्टीको घोषणा पत्रमा मुलुकको आर्थिक विकासलाई तीव्रता दिन द्रुत विकास दशक घोषणा गरी सन् 2030 सम्ममा वार्षिक 9% वृद्धि गर्दै करिब 70 अर्ब डलर पुर्याइने उल्लेख गरिएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि गैराती 12 बजेदेखि प्रचार प्रसारको समय शुरू भएको छ। गैराती 12 बजेदेखि राजनीतिक दल, उम्मेद्वार तथा तिनका भातृ संगठनहरूलाई निर्वाचन प्रचार प्रसार गर्न दिने गरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगको पूर्व निर्धारित चालिका अनुसार राजनीतिक दल, उम्मेद्वार, शुभेच्छुक तथा तिनका भातृ संगठनहरूलाई गैराती 12 बजेदेखि फागुन 18 गते राति 12 बजेसम्म प्रचार प्रसार, सभा, गोष्ठी, घरदैलो लगायतका कार्यक्रम गर्न दिइने हिजो आयोगमा पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। कार्यक्रम गर्दा राजनैतिक दल तथा उम्मेद्वारले आयोगमा प्रतिबद्धता जाहेर गरे बमोजिम आचार संहिताको भने पूर्ण परिपालना गर्नुपर्ने उहाँले बताउनुभयो। आचार संहिता उल्लंघन भएको पाइएमा सचेत गराइनेदेखि दण्ड, जरिवाना तथा उम्मेद्वारी खारिजीसम्मको सजायको व्यवस्था रहेकाले निष्ठापूर्वक आचार संहिताको पालना गर्न आयोगले आग्रह गरेको छ। प्रचार प्रसार सम्बन्धमा के गर्न हुने र के गर्न नहुने भन्ने विषयमा राजनैतिक दल तथा उम्मेद्वारहरूलाई 64 मुद्दामा जानकारी गराइएको आयोगले जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनका लागि हिजैदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम प्रारम्भ गरिएको निर्वाचन आयोगले जनाएको छ। आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम अनुसार देशैभरि मतदाता शिक्षा कार्यक्रम शुरू भएको आयोगले जानकारी दिएको हो। फागुन 17 गतेसम्म देशभरका 753 वटै स्थानीय तहका 6743 वटामा मतदाता शिक्षा स्वयंसेवक मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछन्। प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। मतदाता शिक्षा कार्यक्रममा सहयोग, समन्वय र सहजीकरणका लागि प्रदेश सरकार, स्थानीय तह, राजनैतिक दल, उम्मेद्वार, संचार माध्यम लगायतका सरकारवालामा अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको 263 वार्षिकोत्सवका अवसरमा नेपाली सेनाले हिजो सैनिक मंच ठुणेखेलमा आयोजना गरेको विशेष समारोहमा सहभागी हुनुभयो। समारोहमा सेनाले विभिन्न आकर्षक रणकौशल मार्च पास्ट तथा परम्परागत वेशभूषा झल्कने विभिन्न कला र नृत्य प्रदर्शन गरेको थियो। त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुभयो। उहाँले प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार पनि प्रदान गर्नुभयो। कार्यक्रममा नेपाली सेनाले शान्ति मिशनमा प्रयोग गर्ने सवारी साधन उपकरण र हतियारको प्रदर्शन गरेको थियो। त्यस अवसरमा नेपाली सेनाले सैनिक मंचमा मार्च पास हेलिकप्टरबाट पुष्प गुच्छा अर्पण लगायतका कार्य गरेको थियो। राइफल र तोपबाट महाशिवरात्री बढ़ाई तथा आकर्षक कवाज पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, नेपाल स्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी, समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। हिजै राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा आराधना गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले पनि हिजै साँझ पशुपतिनाथको दर्शन एवं पूजा आराधना गर्नुभएको छ। उहाँहरूलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूल प्रसाद प्रदान गर्नुभयो। महाशिवरात्रीका दिन गएरातीसम्म कम्तीमा 8,00,000 भक्तजनले पशुपति नाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दुई दिन अघिदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लागेको र गैरातीसम्म पनि घुइँचो कायमै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्माले जानकारी दिनुभयो। कम्तीमा 8,00,000 भक्तजनले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ। महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा हुन सक्ने अवांछित गतिविधिलाई भने सीसी क्यामेरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएकाले विगतमा जस्तो अवांछित गतिविधि नभएको कोषले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मलेखु खण्डको 11 किलोमिटर सड़क कालोपत्रे भएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरण अन्तर्गत 40% अर्थात कुरिन्टार फिसलिङ चरौंदी र विशालटारका केही क्षेत्रमा कालोपत्रेको काम सम्पन्न गरिएको हो। विश्व बैंकको ऋण सहयोग 4,80,59,00,000 रूपियाँको लागतमा 38 किलोमिटर लामो नागढुङ्गा मलेखु सड़क खण्ड स्तर उन्नति अघि बढ़ाइएको हो। रौतहटको दुर्गा भगवती गाउँपालिका 4 स्थित गौर गंगा पिपरा सड़क खण्डको झाज पुल नजिकै हिजो मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलका चालक यमुनामाई गाउँपालिका 4 सरू अठा निवासी 24 वर्षीय जितेन्द्र शाह र मोटरसाइकलको पछाडि सवार उहाँकी श्रीमती 22 वर्षीय पूनम देवी शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सर्लाहीको सदरमुकाम मलंगवामा गोली प्रहार गरी एकजना इन्जिनियरको हत्या गरिएको छ। पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत इन्जिनियर 36 वर्षीय प्रमोद कुमार यादवको हत्या भएको हो। सिराहाको सुखीपुर नगरपालिका 6 वैशाखा घर भएका यादवलाई हिजो राति 8 बजेतिर मलंगवा नगरपालिका 10 देवी टोल स्थित डेरामा गोली प्रहार गरिएको थियो। छातीमा गोली लागेर अचेत भएका यादवलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले प्रारम्भिक सूचना अनुसार फोन गरी डेराबाट बाहिर बोलाएर उहाँमाथि गोली प्रहार गरेको सूचना पाइएको जानकारी दिनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। गएरातीदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टीतेलको मूल्य समायोजन गरिएको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 1 रूपियाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर 3 रूपियाँका दरले मूल्य वृद्धि भएको छ। नयाँ मूल्य अनुसार काठमाडौँ पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर 156 रूपियाँ कायम भएको छ। त्यसै गरी सुर्खेत र दाङमा प्रति लिटर 155 रूपियाँ तय भएको छ। चाराली विराटनगर अम्लेखगंज भलवारी नेपालगंज धनगढ़ी र वीरगंजमा पेट्रोलको मूल्य 153.50 रूपियाँ कायम भएको छ। मट्टीतेल र डिजेलको मूल्य प्रति लिटर 142 रूपियाँ कायम भएको निगमले जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले जनअपेक्षा पूरा गर्दै देश सम्हाल्ने विषय प्रमुख रहेको र त्यो नेपाली कांग्रेसले गर्ने बताउनु भएको छ। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर 4 का मतदाताहरूसँग हिजो भएको भेटघाटमा उहाँले आगामी 5 वर्षमा जनभावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले जीएनजीको नाममा अपराधी समूहले देशमा अस्थिरता सिर्जना गरेको बताउनु भएको छ। विश्वव्यापी रूपमा यस्तै प्रकारका अस्थिरता फैलाउने प्रयास भइरहेको र त्यसको निशानामा नेपाल पनि परेको उहाँले बताउनुभयो। झापामा हिजो नेपाल शिक्षक संगठनले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले जन असन्तोषको नाममा गरिएका आपराधिक क्रियाकलापले देशलाई अप्ठ्यारो स्थितिमा पुर्याएको बताउनुभयो। बंगलादेशपछि नेपालमा पनि उस्तै प्रकारको आन्दोलन गरिएको उहाँले बताउनुभयो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।